This is Radio Adelaide, 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्ते श्रोताहरू,
नमस्ते श्रोताहरू।
सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात् 6:30 बजे भोइस अफ साङ्गिला कार्यक्रम तपाईँहरू प्यारा श्रोताहरूका माझ आउने गर्छ 6:30 बजे हरेक आइतबार रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति रहेको यो भोइस अफ साङ्गिलामा विविध रोचक जानकारी मनोरञ्जनात्मक एवं मिठा मिठा गीत सङ्गीत रमाइला प्रस्तुतिका प्रस्तुतिहरू लिएर आज हामी तपाईँहरूको समक्षमा आइसकेका छौँ श्रोताहरू। र यो कार्यक्रम आज हाम्रो आजको हाम्रो भोइस अफ साङ्गिलाको बसाई 178 श्रृङ्खलामा प्रवेश गरेको छ।
यहाँहरूकै रेगुलर होस्ट यानि कि नियमित प्रस्तुता हामी सञ्जय र म खगेन्द्र यहाँहरू समक्ष रेडियो सन्ध्याकालीन समयमा बसिबियालो और भलाकुसारी गर्न तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। अबको ठिक एक घण्टा अर्थात 7:30 बजेसम्म तपाईँको साथ रहनेछौं र तपाईँ पनि हामीलाई पक्कै साथ दिनुहुनेछ भन्ने पूर्ण आशामा छौं।
श्रोता साथीहरू, यो नेपाली रेडियो कार्यक्रम सम्पूर्ण प्रवासी नेपाली तथा भुटानीहरूलाई लक्षित भनौँ न नेपाली भाषी सम्पूर्ण प्यारा श्रोताहरूका लागि लक्षित गरेर हामी विदेशमा भए पनि आफ्नो नेपाली भाषा आफ्नो नेपाली परम्परा आफ्नो नेपाली कला संस्कृतिलाई जोगाइराख्नुपर्छ र यसको भावी पुस्ताका लागि पनि यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ भोइस अफ साङ्गिला हरेक आइतबार साँझ 6:30 देखि 7:30 बजेसम्म आउने गर्दछ तपाईँहरूको रेडियो सेटमा। हजुर श्रोताहरू, रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा।
यसै गरी श्रोताहरू, आजको यो कार्यक्रम हाम्रो पहिलो सेगमेन्ट अन्तर्गत आजको तिथि मेटरबाट हामी कार्यक्रम सुरुवात गर्ने अनुमति चाहन्छौँ। र आज मिति विक्रम सम्बत 2070 वैशाख 15 गते कृष्ण पक्षको तृतीय तिथि आइतबार, नेपाल सम्बत 1133 अङ्ग्रेजी पात्र अनुसार ईस्वी सन 2013 अप्रेल महिनाको 28 तारिक। र अहिले यहाँ एडिलेडमा बेलुकीको 6:30 बजिसकेको छ भने नेपालमा अपराह्नको 2:45 बजेको छ।
हजुर श्रोताहरू, यो त भयो कार्यक्रमको बारेमा जानकारी र आजको तिथिमितिको बारेमा जानकारी। अब म एकचोटि सर र तपाईँहरूलाई कार्यक्रममा आजको कार्यक्रममा एक घण्टाको अवधिमा हामी तपाईँहरूलाई के सामग्री ल्याएका छौँ भन्ने कुराको बारेमा जानकारी गराइहाल्छु। सर्वप्रथम त हामीले हाम्रो प्रोग्राममा विशेष भूमिका खेल्ने भनेको गीत सङ्गीतले हुन्छ, किन भन्दाखेरि नेपाली गीत सङ्गीतको भनेको सबैलाई मनपर्छ र सुन्नै पर्छ,
किनभने गीत सङ्गीतमा सबै थोक रस मिलेको हुन्छ, सबै थोक चाना सब्जी अचार विचार सबै थोक सबै मिलेको हुन्छ। त्यसैले गर्दा चाहिँ पक्कै पनि श्रोताहरूले
रेडियोबाट हामीले गर्न सक्ने श्रोताहरूलाई मनोरञ्जन गराउन सक्ने माध्यम भनेकै गीत सङ्गीत हो। त्यो भएर गीत सङ्गीत त अभियसली हाम्रो कार्यक्रममा हुन्छन् नै। त्यसबाहेक हामीसँग आज अलिकति इन्ट्रेस्टिङ तपाईँहरूले गत हप्ता सुन्नुभयो या सुन्नु भएन, एउटा इन्ट्रेस्टिङ समाचार आएको थियो। त्यो के भने मंगल ग्रहमा जान चाहनुहुन्छ भनेदेखि तपाईँ एप्लिकेसन फर्म फिल गर्न सक्नुहुन्छ। मार्स वान भन्ने एउटा कम्पनीले, डच कम्पनीले मंगल ग्रहमा मानव बस्ती बसाउने भनेर एउटा प्रेस रिलिज गरेको छ र त्यो बारेमा पनि हामी जानकारी गराउनेछौँ। त्यसै गरी अरू रोचक जानकारीका साथमा
मिठा मिठा गीत सङ्गीत यहाँहरूको
गीत सङ्गीत र हाम्रो रेगुलर सेगमेन्ट भनेको समाचार त रहने नै छ। देश विदेशमा भएका घटनाहरूको घटनाक्रमहरूको सङ्गालो समाचार हामी पनि हामी प्रस्तुत गर्नेछौँ। र अब भने म कार्यक्रममा पहिलो गीती सौगात स्वरूप एउटा राष्ट्रिय गीत राख्दैछु, तर त्योभन्दा अगाडि खगेन्द्रजी केही भन्नु खोज्दै हुनुहुन्छ?
हजुर, श्रोताहरूलाई यो पनि जानकारी गराउन हामी कार्यक्रम अवधिभर पनि फेसबुकमा अनलाइन रहनेछौँ, किनभने वैशाख महिना छ, कोही श्रोताको त बिहा पनि हुनसक्छ या त्यहाँ हामीलाई अनुरोध आउनसक्छ या कि भनौँ न शुभकामना हामीले बात दिन पाउँछौँ कि हाम्रो हामी आतुर छौँ, किनभने पक्का श्रोताहरूले पनि हामीलाई शुभकामना दिनको लागि पक्कै पनि कन्जुसै गर्नुहुन्न होला, यानि कि उहाँहरूले कुनै कार्यक्रम गर्नु भएको छ, कुनै शुभकामना छ, कुनै व्रत छन्, कुनै वर्तमान छ या त कुनै जन्म शुभ दिन परेको छ, यहाँहरूले हामीलाई सोझै पैसा साङ्गेलामा पठाएर
यहाँहरूको खगेन्द्रजीले भने जस्तै यदि तपाईँहरूले पनि कुनै पनि एउटा कार्य गर्दै हुनुहुन्छ भनौँ न, कुनै पनि शुभ कार्य अथवा तपाईँसँग कुनै साथीहरूको आफ्नो जनका जन्मदिन छ अथवा बिहा वर्तमान जे शुभ कार्य छ, यदि तपाईँ शुभकामना दिन चाहनुहुन्छ भनेदेखि तपाईँ माफ गर्नुहोला तपाईँ हाम्रो फेसबुक पेजमा मेसेज पठाउन सक्नुहुन्छ या हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ, जसका लागि radio.nepali@gmail.com तपाईँले इमेल गर्न सक्नुहुन्छ र तपाईँहरूले पठाएका सूचना तपाईँहरूले पठाएका सन्देश हामी तपाईँहरूका आफन्तजनहरू समक्ष पुर्याउने कोसिस गर्नेछौँ, त्यो पनि प्रत्यक्ष रूपमा
हजुर।
र तपाईँ रेडियो एडले 101.5 MHz कार्यक्रम भोइस अफ साङ्गेलालाई सुन्दै हुनुहुन्छ र यसलाई तपाईँ अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले www.radio.eadelaide.edu.au मा लगन गर्नुपर्ने हुन्छ।
यसै गरी श्रोताहरू, यसै गरी हामी पनि अरू सुविधा यहाँहरूमा राख्दैछौँ। यदि तपाईँहरू पनि फेसबुकमा अलावा अरू सुविधा बाइक सुविधा हुनुहुन्न, फेसबुकमा बाइक भनेपछि तपाईँहरूले पनि हामीलाई मोबाइलमा सन्देश लेख्न सक्नुहुनेछ र मोबाइल नम्बर रहेको छ हाम्रो 0435-929-889। यदि मोबाइलमा नभएर तपाईँले आफ्नो प्रिय तपाईँको प्रियजन समक्ष आफ्नो आवाज प्रत्यक्ष दिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313-5000।
हजुर श्रोताहरू, त अहिलेलाई भने यो एउटा एकदमै मार्मिक राष्ट्रिय गीत हजुर श्रोताहरू, कोही पश्चिम कोही पूर्व, चाहे त्यो विदेशमा हुन्, छरिएर जति जतासुकै विश्वभरि जति जति छरिएर बसुन्, तर नेपाली नेपाली नै हुन्, आफ्नो मातृभूमि भनेको आफ्नो मातृभूमि नै हो। यस्तै राष्ट्रिय भावनाले ओतप्रोत गीत अहिले भर्खरै हामीले तपाईँहरूको लागि प्रस्तुत गर्यौँ। श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो लेन 101.5 मेगाहर्जमा, र कार्यक्रम आउने गर्दछ हरेक आइतबार साढे छ बजेदेखि साढे सात बजेसम्म। हजुर, साँझको साढे छ बजेदेखि साढे सात बजेसम्म। र अहिले यति बेला हामी तपाईँहरूको साथमा स्टुडियोबाट बोल्दैछौँ, म सञ्जय,
म खगेन्द्र। यसै गरी सञ्जय जिल्ला, म यसै बसाइको सिलसिलामा म एउटा छोटो प्रश्न गरिहाल्छु। केही महिना अघि धेरै चर्चामा बिरामी हुनुभएका नेपालको पूर्व युवराज पारसा, धेरै सिकिस्त बिरामी भएर थाइल्यान्डको
सेमी
देवी अस्पतालमा पनि धेरै लामो उपचारपछि अहिले सकुशल हुनुभएको छ। उहाँ चाहिँ मेन कारण चाहिँ उहाँको मुख्य बिरामी हुनुको कारण चाहिँ हार्ट अट्याक
हृदयघात।
तर यो कसरी हृदयघात कसरी हुन्छ र यसको लक्षणहरू के हुन् त भन्ने बारेमा, किनभने यो त यो घटना त पारसलाई मात्रै नभएर सम्पूर्ण, या भोलि मलाई हुनसक्छ, भोलि तपाईँलाई हुनसक्छ, र सम्पूर्ण
पारसको मात्रै एउटा मुटु भएको होइन, कसैलाई पनि हृदयघात हुनसक्छ।
त्यसैले यो बसाइमा यहाँहरू श्रोतालाई यो लेख म यहाँहरूमा प्रस्तुत गर्दैछु, जो कि धेरै ज्ञानवर्धक हुनेछ, ताकि कसरी हामी बच्ने भन्ने कुराहरू, हृदयघाटबाट लक्षण कस्तो हुन्छ र त्यसबाट बच्ने उपायहरू म यहाँहरूमाझ राख्दैछु। मुटु सम्बन्धी रोग विश्वमा मानिसको ज्यानै लिने सबैभन्दा घातक रोग हो। मुटु सम्बन्धी प्राणघातक समस्या मध्ये हृदयघात मुख्य मानिन्छ, अर्थात् हार्ट अट्याक मुख्य मानिन्छ। हृदयघात कुनै पनि उमेरका मानिसलाई हुन सक्छ, तर उमेर जति छिप्पिँदै गयो यसको जोखिम उति नै बढी हुन्छ। धेरै मानिसहरूको हृदयघात भएपछि अस्पताल पुग्नुभन्दा पहिले नै मृत्यु भइसकेको हुन्छ, किनकि उनीहरूले हप्ता वा महिना दिन अगाडिबाट देखिएका विभिन्न खतराका लक्षणलाई ध्यान दिएका हुँदैनन् वा त्यस्ता लक्षण पहिचान गर्न सक्दैनन्। यदि हृदयघातका प्रारम्भिक लक्षणको बारेमा तपाईँ जानकारी पाउने हो भने हृदयघात नहुँदै मुटु रोग उपचार गरी जीवन रक्षा गर्न सम्भव हुन्छ। आज हामीले यो व्यवसायमा हृदयघात हुने लक्षण के हुन् र कसरी बाँच्ने भन्ने बारेमा केही टिप्स यहाँहरूमाझ हामी प्रस्तुत गर्दैछौँ। हृदयघात के हो त? मुटुसम्म रगत पुर्याउने एक वा बढी धमनीमा बोसो जम्नु वा अरू कुनै कारणले रक्त प्रवाह अवरुद्ध हुन्छ। रक्त प्रवाह रोकिएपछि मुटुका मांसपेशीमा अक्सिजनको कमी हुन्छ। त्यसपछि मुटुका मांसपेशीले आफ्नो नियमित खुम्चिने वा फैलिने काम गर्न सक्दैनन्। त्यो नै हृदयघात हो। र अब भन्दैछु म हृदयघातका लक्षण, यानि कि सिम्टम्सहरू। छातीको बीचमा वा बायाँतर्फ दुख्नु, यस्तो दुखाइ अचानक वा पटक पटक हुने। गर्दन, कम्मर, काँध तथा बङ्गारामा समेत दुखाइ महसुस हुनु। छालाबाट चिल्लो पदार्थ धेरै निस्कनु। छातीमा जलन महसुस हुनु। असामान्य थकान महसुस हुनु। बढी पसिना आउनु वा बान्ता हुनु। मुटुको गति तीव्र हुनु वा सास फेर्न समेत गाह्रो हुनु। लगातार केही महिनादेखि छातीमा दुखाइको महसुस हुनु पनि हार्ट अट्याकको लक्षण हो। हृदयघातबाट बच्ने के गर्ने त? यदि तपाईँ हृदयघात समस्या पर्नु भएको छ भने तपाईँ बच्ने के उपाय गर्नुहुन्छ त? तारेको तथा भुटेका खानेकुराको सेवन कम गर्नुहोस्, यदि कि खाँदै नखानुहोस्। नुन कम खानुहोस्। आफ्नो वजन सन्तुलित राख्नुहोस्। हरेक दिन नियमित रूपमा कम्तीमा आधा घण्टा हिँडडुल गर्नुहोस्। योग तथा व्यायाम नियमित गर्नुहोस्। भोजनमा रेसादार खानेकुरा समावेश गरी प्राय बढी मात्रामा झोल या पानी कुरा खानुहोस्।
हजुर श्रोताहरू, खगेन्द्रजीले हृदयघातबाट बच्नका लागि के उपाय गर्यो भने चाहिँ हृदयघातबाट, भनौँ न, हार्ट अट्याकबाट बच्न सकिन्छ भन्ने कुराको जानकारी गराउनुभयो। कार्यक्रमको पूर्वार्धमा हामीले स्वास्थ्य सम्बन्धी यो जानकारी तपाईँहरूको लागि प्रस्तुत गऱ्यौँ श्रोताहरू, हृदयघात सम्बन्धी। र यसै गरी हामीसँग अरू पनि धेरै रोचक जानकारीहरू छन्, रोचक सामग्रीहरू छन्, र साथमा गीत सङ्गीत पनि छन्। र अब भने म एउटा अर्को गीत फेरि यहाँनिर तपाईँहरूको लागि प्रस्तुत गर्दैछु। यो गीत आज हाम्रो भोइस अफ साङ्गलामा पहिलो पटक बजाउँदैछु म यहाँ। हेर्दा राम्रो माछा पुछ्रे, यो पुरानो गीत हो, यसलाई धर्मेन्द्र सेवानले गाउनु भएको छ र यो बिल्कुलै भर्खरै नयाँ नयाँ फ्रेस फ्रेस गीत ताजा ताजा गीत चाहिँ यो मार्केटमा आएको छ। यसको ओरिजिनल रचनाकार चाहिँ बुद्धि परियार हुनुहुन्छ र उहाँ बुद्धि परियारको यो गीतलाई धर्मेन्द्र सेवानले फेरि गाएर हामी श्रोताहरू माझ ल्याउनु भएको छ। अहिलेलाई सुनौ हेर्दा राम्रो माछा पुछ्रे, धर्मेन्द्र सेवानको आवाजमा पहिलो पटक रेडियो लाइट भोइस अफ साङ्गलामा बस तपाईँहरूका लागि। अनि यसै गरी हामीलाई भर्खर एउटा फेसबुकमा मेसेज प्राप्त भएको छ। इन्दुकेश पाण्डेजीले भन्नुभएको छ हाम्रो फेसबुक स्ट्याटसमा कमेन्ट गर्दै, सम्पूर्ण साथीभाइहरू रेडियो सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूका लागि अब कुनै पनि एउटा राम्रो गीत बजाइदिनुहोस् भनेर सुन्न र सुनाउन चाहन्छु भनेर हामीलाई मेसेज पठाउनु भएको थियो। फेसबुक हाम्रो स्ट्याटसमा कमेन्ट गर्नुभएको थियो इन्दुकेश पाण्डेजी, तपाईँको फोटो हेरेको थिएँ फेसबुकमा, मोमो खाँदै रमाइलो गर्दै हुनुहुन्छ होला र यो गीत पनि सुन्नुहोस् तपाईँ र त हामी सम्पूर्ण रेडियो सुनेर बसिराख्नुभएका श्रोताहरूका लागि। हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गेला रेडियो एयरलाइन 101.5 मेगाहर्जको तरङ्ग मार्फत र हामी तपाईँहरूका साथमा छु म सञ्जय
म खगेन्द्र
हजुर श्रोताहरू यति बेला स्टुडियोको घडीमा 10 बजे माफ गर्नुहोला श्रोताहरू
यो
तीन वर्षदेखिको बानी 10:30 बजे भन्ने बानी परेको यो केही महिना मात्रै भयो अझै बानी छुटेको छैन श्रोताहरू तर तपाईँहरूलाई जानकारी गराइहालौँ हाम्रो कार्यक्रम 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ रेडियो एयरलाइनमा 101.5 मेगाहर्जमा र यति बेला स्टुडियोको घडीमा 6:50 गइसकेको छ र श्रोताहरू धर्मेन्द्र सेवानको आवाजमा हेर्दा राम्रो माछा पुच्रे भन्ने यो पुरानो गीतलाई नयाँ ढङ्गले धर्मेन्द्र सेवानले गाएर हामी माझ ल्याउनु भएको थियो उहाँको गीत सुन्यौँ भर्खरै र यसको ओरिजिनल भर्जन म तपाईँहरूलाई कार्यक्रमको अन्त्यमा छोड्नेछु र तपाईँहरू आफै कम्पेयर गर्न सक्नुहुन्छ पुरानो या नयाँ गीत राम्रो श्रोताहरू त्यो त आफ्नो ठाउँमा छ र हामीसँग अरू पनि थुप्रै रमाइला नयाँ गीतहरू छन् तपाईँहरूका लागि र त्योभन्दा पनि अगाडि म तपाईँसँग यहाँनिर एउटा रमाइलो इन्ट्रेस्टिङ प्रसङ्ग प्रस्तुत गर्दैछु श्रोताहरू खगेन्द्रजी
हजुर हजुर
श्रोताभन्दा पनि पहिला तपाईँतिर जहिले पनि तपाईँ कम्प्लेन गर्नुहुन्छ सञ्जयजीले कहिले जहिले पनि क्वेसन सोधेर मलाई ऊ गर्नुहुन्छ यदि तपाईँलाई कसैले सित्तैमा काहीँ पठाइदिन्छु होइन भनौँ न सित्तैमा केही दियो भने चाहिँ कस्तो लाग्छ खुसी लाग्छ
खुसी यो त म मान्दिनँ
खुसी मान्नुहुन्न
मान्दिनँ म पहिलादेखि पनि कसैले पनि नानी यो चिज खा तँलाई म यति पैसा दिन्छु भन्दाखेरि म मलाई पैसा चाहिन्छ जति दियोस् पैसा म लिन मान्दिन्थेँ
होइन मैले खा भन्न त्यो त यति यो गर अनि तँलाई त्यो दिन्छु होइन कि तपाईँलाई सोस्फूर्त रूपमा कसैले चाहिँ म तपाईँलाई आज घुमाउन लान्छु भन्यो भने तपाईँ जानुहुन्छ या जानुहुन्न
त्यो पनि
तपाईँको साथीले ल मानौँ भने ल मैले भनेछु खेन्द्रजी ल म तपाईँलाई भोलि के अरे एडिलेड सिटी घुमाउन लान्छु अनि त्यसपछि तपाईँलाई लन्च पनि गराउँछु अनि त्यसपछि तपाईँलाई आफ्टरनुन कफी पनि खुवाउँछु भनेर भन्यो भने तपाईँ के भन्नुहुन्छ हुन्छ भन्नुहुन्छ या हुन्न भन्नुहुन्छ
तपाईँले भन्दा त म पक्कै
अब मान्छे कुरो भने त्यहाँनिर आउँछ क्या यदि तपाईँलाई भनौँ न अब कसैलाई पनि यदि कसैले घुमाउन लैजान्छु होइन खुवाउँछु अथवा सित्तैमा केही दिन्छ भनेदेखि अवश्य खुसी लाग्छ
खुसी लाग्छ तर अब त्यो पनि सम्बन्धित हुनुपर्छ त्यो पनि अब साथीभाइ चिनेको हुनु पर्यो तपाईँ जस्तै हामीसँग एक आपसमा चिन्जान भएको त
भन्नु नचिनेको मान्छेले आएर दिन्छ भनेदेखि चाहिँ अलिकति अप्ठ्यारै हुन्छ स्वाभाविकै हो र तर खुसी लाग्नु स्वाभाविक हो अनि भविष्यमा पनि त्यस्ता कुराहरूको आस हुन्छ होइन जो खुसी दिए हुन्थ्यो हुन्थ्यो नहोस् पनि कसरी मान्छेको जातै त्यस्तो होइन लोभ भन्ने कुरा मान्छे ह्युमन नेचरबाट पर भनौँ न टाढा हुनै सक्दैन
हुन सक्दैन होइन
सुन्नुहोस् न म सुनाउँदैछु खै तपाईँको र श्रोताहरूको लागि नेपालीमा उखान छ नि सित्तैमा पायो भने चार महिना चुक पनि खान मान्छे पछि हट्दैन अरे तर यदि तपाईँलाई सित्तैमा कसैले मङ्गल ग्रह पठाइदिन्छु भन्यो भने के भन्नुहुन्छ तपाईँ
मङ्गल ग्रह यति राम्रो रमाइलो हुँदा हुँदै है अब यस्तरी राम्रो पृथ्वी हुँदा अर्को फेरि
मङ्गल त्यही भने मान्छेले अब यदि मान्छेलाई चाहिँ अब सित्तैमा पायो भने चाहिँ जे पनि गर्ने अब यदि मान्छेलाई म सित्तैमा मङ्गल ग्रह पठाइदिन्छु भन्यो भने त अभियसली तपाईँ अलिकति हिचकिचाउनु हुन्छ नि होइन तर प्रसङ्ग यहाँ के छ भन्दाखेरि म यो प्रसङ्ग प्रस्तुत गर्दै मलाई आफैलाई पनि एकदमै भनौँ न एक्साइटमेन्ट भइरहेछ कि तर यो कुरा साँचो हो श्रोताहरू यदि तपाईँ मङ्गल ग्रहको वान वे ट्रिपमा जान चाहनुहुन्छ भने मार्स वान भन्ने कम्पनीमा एप्लिकेसन दिन सक्नुहुन्छ होइन डच रियालिटी सो बनाउने एउटा कम्पनी मार्स वानले 2023 चारजना एस्ट्रोनट्सहरूको एक समूहलाई मङ्गल ग्रहमा उतार्ने उद्देश्य रहेको सार्वजनिक गरेको छ होइन न्युयोर्कमा सम्पन्न एक प्रेस कन्फरेन्समा मार्स वानका फाउन्डर बास ल्यान्सड्रपले भने हालसम्ममा उनीहरूले 10,000 भन्दा बढी इमेल तथा म्यासेजहरू प्राप्त गरिसकेका छन् जो मार्समा जान चाहन्छन् त्यो पनि 100 भन्दा बढी देशबाट होइन 10 वर्षको अन्तरालमा रेड प्लानेटमा मानव बस्ती बसाल्ने मार्स वानको टेलिभाइज रियालिटी सोमा सहभागी हुनका लागि सामान्य रिक्वायरमेन्ट्स पुरा गर्नुपर्ने हुन्छ तपाईँहरूले जस्तो स्वास्थ्य स्थिति एकदमै राम्रो हुनुपर्छ तपाईँको मिलनसार भनौँ न अरू त्यहाँ तपाईँ एकजना मात्रै हुनुहुन्न अरू पनि मान्छेहरू हुन्छन् तिनीहरूसँग मिलेर बस्ने एउटा आफ्नो मिलनसार बानी हुनुपर्छ त्यसै गरी सर्भाइभल स्किल्सहरू होइन बाँच्नका लागि जस्तो हावापानी त्यहाँको वातावरणसँग घुलमिल हुन
एडजस्ट
हुन सक्ने या तपाईँको स्किल्स हुनुपर्छ भनौँ न तपाईँसँग त्यो स्किल्स हुनुपर्छ र तपाईँ 18 वर्ष वा सोभन्दा माथिको हुनुपर्ने हुन्छ र इङ्ग्लिस ल्याङ्ग्वेजमा राम्रो पकड भएको हुनुपर्ने हुन्छ होइन र उक्त कम्पनीका अनुसार उनीहरू 6 समूहको खोजीमा छन् जसमा 4 एक समूह रहनेछ र हरेक नयाँ समूहलाई 2-2 वर्षको अन्तरालमा मंगल ग्रहमा पठाइनेछ जबकि पहिलो समूहको यात्रा 2022
तय गरिएको छ
पहिलो समूहको यात्राको लागि अनुमानित $6 बिलियन होइन जबकि AUD 5.9 बिलियन सम्म लाग्न सक्ने जानकारी गराइएको छ अब यो नेपालीमा यो $6 बिलियनलाई नेपालीमा कन्भर्ट गर्ने भने आज रातभरि हामी यहीँ बस्नुपर्छ होइन त्यसलाई चाहिँ नगरौँ अहिलेलाई प्रसङ्ग नै अगाडि बढाउँ जानकारहरूले यस मिसनको एउटै मात्र नराम्रो पक्ष रहेको समेत जानकारी गराएका छन् त्यो के भने इनएबिलिटी टु रिटर्न टु अर्थ त्यो भनेको यदि तपाईँ एकचोटि मंगल ग्रहमा जानुहुन्छ भने तपाईँ फिर्ता आउन सक्नुहुन्छ होइन अब मार्स वानको यो मिसन सफल होला नहोला त्यो आफ्नो ठाउँमा छ होइन तर अनेकौं प्रश्नहरूका बीच एउटा प्रश्न के उत्पन्न हुन्छ भनेदेखि -55 डिग्री सेन्टिग्रेड रहने मंगल ग्रहको मंगल ग्रह र जसको वायुमण्डलमा कार्बन डाइअक्साइड मुख्यतया कार्बन डाइअक्साइडको उपस्थिति एकदमै बढी मात्रामा छ र त्यस्तो अवस्थामा यहाँबाट पठाइएका ती मान्छेहरू एस्ट्रोनट्सहरूले कसरी बाँच्लान् त र होइन तिनीहरूको सामान्य खानपिन र हरेक कुरालाई कसरी भनौँ न तिनीहरूले बाँच्नलाई कसरी उपयुक्त होला त भन्ने प्रश्नको जवाफमा मार्स वानका सिओई भन्छन्
Matt Lansdorp said the mission is an opportunity to change the world, but it's not without risk.
Space missions always include risk, and this mission will not be different. When you send humans to Mars, there will be risks. But we will select the people, and we will tell those people the risks. They will understand the risks, and they will have to weigh the risks.
Upon arrival, participants will occupy a habitable settlement that will have been previously built by robotic missions. Equipped with living quarters, a gym, television, and internet to be able to communicate with family on Earth. The organization said it has already received 10,000 prospective applicants from more than 100 countries.
हजुर श्रोताहरु थिएन त यो रमाइलो प्रसंग मंगल ग्रहमा यदि तपाई वन वे ट्रिप मा जान चाहनुहुन्छ भनेदेखि तपाईँ एप्लिकेसन दायर गर्न सक्नुहुन्छ मार्स वन कम्पनीमा
अनि सञ्जयजी यो यो त एप्लिकेसन लाइन्छ तर यो के उहाँहरूले चाहिँ यो निशुल्क को लाने लाने कि हामीले पनि केही यदि इच्छा होइन
तपाईँले एप्लिकेसन दर्ता गर्नको लागि अमेरिकी $38 तिर्नुपर्ने हुन्छ जम्मा थियो त्यो तपाईँको लगानी भनेको $38 होइन तपाईँले $38 तिरेर तपाईँको एप्लिकेसन फर्म तिर्ने के अरे mars-1.com गएर तपाईँले त्यहाँ फर्म एप्लाई भनेर त्यहाँ एउटा सानो आइकन छ त्यहाँ गएर क्लिक गर्नु भने तपाईँले अप्लाई गर्न सक्नुहुन्छ अनलाइन फर्म होइन एप्लिकेसन र तपाईँले त्यसको त्यस बापत $38 तिर्नुपर्ने हुन्छ जबकि उनीहरूले $6 बिलियन लगानी गरेर तपाईँलाई मार्समा पठाउँछन् भनेदेखि तपाईँ $38 तिर्न गाह्रो मान्नुहुन्छ
होइन पक्कै मान्दैन
मान्दैन तर कुरो के हुन्छ भनेदेखि मार्स ग्रहमा जाने या नजाने मंगल ग्रहमा गएपछि फर्किन असम्भव छ
तपाईँ जानुहुन्छ जानुहुन्न
म त अलि उमेर गइसकेका भए जान्थे होला किन भन्दाखेरि अब मंगल ग्रहमा गएर मर्न पाए त राम्रै हो नि स्वर्ग त त्यसै पुगिहाल्यो नि अलि यङ नै भइयो कि क्या हो मार्स
जानलाई तपाईँ जानुहुन्छ म पनि लाग्छु पछि पछि
उहाँ गएर पनि भोइचर चाहिँ चलाउने विचार छ क्या तपाईँको जोका पाठ श्रोताहरू हामी कार्यक्रम वैशव साङ्गेलामा छौँ रेडियो एडलेड 101.5 MHz भएको तरङ्ग मार्फत र यति बेला स्टुडियोको घडीमा 6:59 51:53
गइसकेको छ
र अबको प्रसङ्ग भनेको हाम्रो समाचारको पालो भएको छ श्रोताहरू अहिलेलाई समाचार समाचारको सुरुमा प्रमुख समाचार आज श्रमिक स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै निर्वाचन नहुनेमा आशंका नगरी निर्वाचनको माहौल बनाउन रेग्मीको आग्रह ए माओवादी अध्यक्ष प्रचण्ड चार दिने भारत भ्रमणमा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दुई दिने अस्ट्रेलिया भ्रमणमा, संविधान सभाको चुनाव गर्न नसके मुलुक असफल राष्ट्र हुने नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाई, ज्ञानेन्द्रले कमल थापालाई भने राजतन्त्रको नाम भजाएर चुनाव नलड्नु, आगामी निर्वाचनमा एमाले बहुमत प्राप्त गरी संविधान निर्माण गर्ने एमाले नेता माधव कुमार नेपालको टिप्पणी, अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकारी हमलामा प्रयोग भएको विमानको ल्याण्डिङ गियर फेला, पूर्व भूपू गोर्खाहरूको पाँच सूत्रीय माग पूरा नभए भोक हड़तालमा बस्ने चेतावनी, विश्वकप छनौट खेलमा आज नेपालले अमेरिका विरूद्ध खेल्दै।
आज 28 अप्रेल अर्थात श्रमिक स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कामका क्रममा ज्यान गुमाएका, घाइते र अपाङ्ग भएकाहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ। यो दिवसलाई व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य दिवसका रूपमा मनाउने गरिएको छ। दिवसको नारा व्यवसाय जन्य रोग निवारण नारा तय गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ अनुसार विश्वभर व्यवसाय जन्य रोग श्रम सम्बद्ध मृत्युको मुख्य कारण बन्दै गइरहेको छ। विश्वभर वर्षै नै 23,40,000 श्रमिकको कामको सिलसिलामा ज्यान जाने गरेको छ। यसमध्ये व्यवसायजन्य दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या 3,21,000 रहेको छ भने बाँकी श्रमजन्य रोगका कारण ज्यान गुमाउने रहेका छन्। श्रमिक स्मृति दिवसको अवसर पारेर नेपालमा सरकारले व्यवसायजन्य स्वास्थ्य सुरक्षा सप्ताह शुरू गर्दैछ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतको चार दिने भ्रमणमा शनिबार दिल्ली पुगेका छन्। उत्तरी छिमेकी चीन भ्रमण गरेको एक साता नबित्दै दाहाल भारत पुगेका हुन्। जेट एयरको विमानबाट शनिबार अर्थात हिजो पौने 5 बजे दाहाल दिल्लीका लागि उडेका थिए। उनीसँगै पत्नी सीता, पार्टी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, सहयोगी शिव खकुरेल सहित 4 जना छन्। टोलीमा कुनै सरकारी सदस्य छैनन्। दाहाललाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका महासहसचिव अखिलेश मिश्राले स्वागत गरेका थिए। विमानस्थलमा भारत स्थित नेपाली दूतावासका उच्च अधिकारी, नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद र दिल्लीमा बसोबास गर्ने नेपालीहरू रहेका थिए। दिल्ली उडान अघि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै दाहालले आफ्नो भ्रमण पार्टीगत नभई राष्ट्र स्तरमा भएको दावी गरे। भ्रमणमा भारतसँग रहेका पुराना असहमतिका विषयलाई भने नकोट्याउने दाहालले प्रतिबद्धता जनाए। भारतसँग विभिन्न असहमति थिए, त्यो भ्रमणमा त्यसबारे कुनै कुरा पनि हुन्न, दाहालले विमानस्थलमा भने। भ्रमणको मुख्य मुद्दा आर्थिक नै रहेको उनले बताए। म पार्टी प्रतिनिधि भन्दा पनि राष्ट्रकै प्रतिनिधिका रूपमा भारत जान लागेको हुँ। चीनसँग जस्तै भारतसँग आर्थिक मुद्दा राख्छु। जलस्रोत, भौतिक र पर्यटन विकासका लागि भारतीय योगदानबारे छलफल गरिने उनले बताए। दाहालले चीन जानु अघि पनि राष्ट्रको प्रतिनिधिका रूपमा भ्रमण गर्न लागेको बताएका थिए। भारतले नेपालको आर्थिक क्षेत्रमा योगदान नगरे उसको सुरक्षामा केही गर्न नसक्ने जनाउ दाहालले केही दिन अघि मात्र दिएका थिए। दाहालले आइतबार र सोमबार काँग्रेस आई सहित भारतीय जनता पार्टी, जनता दल युनाइटेड र भारतीय वामपन्थी पार्टीका नेताहरूसँग भेट गर्ने योजना रहेको उनका निजी सहयोगी शिव खकुरेलले जनाएका छन्।
मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले मंगिरमा निर्वाचन गर्न सरकारले तयारी गरिरहेको दोहोऱ्याउनु भएको छ। रत्नराज्य उच्च माध्यमिक विद्यालयको 52 वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै रेग्मीले निर्वाचन नहुनेमा आशंका नगरी निर्वाचनको माहौल बनाउन सबैलाई आग्रह गर्नुभयो। अहिलेको सरकारको प्रमुख कार्यभार निष्पक्ष निर्वाचन गर्नु रहेको भन्दै रेग्मीले सरकारले निर्वाचनका लागि गृह कार्य गरिरहेको बताउनुभयो। जतिसक्दो चाँडो संक्रमणकाल अन्त्य गर्न सरकारले चाहेको भन्दै रेग्मीले संविधान सभाको निर्वाचनपछि मुलुकले निकास पाउने बताउनुभयो। निर्वाचनको आवश्यक तयारी पूरा भएपछि मिति तोकिने उहाँको भनाइ थियो। शैक्षिक विकासको लागि सरकारको ध्यान केन्द्रित भएको भन्दै रेग्मीले सरकारी विद्यालयको गुणस्तरमा वृद्धि गर्नुपर्ने बताउनुभयो।
पूर्व राजा ज्ञानेन्द्र शाहले आगामी निर्वाचनमा राजतन्त्रको एजेण्डा नबोक्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई सन्देश पठाएका छन्। ज्ञानेन्द्रको आग्रहपछि राजावादीको पहिचान बोकेको राप्रपा नेपाललाई चुनावमा अप्ठ्यारो पर्ने देखिएको छ। आफ्ना व्यापारिक पार्टनर प्रभाकर शमशेर राणा मार्फत ज्ञानेन्द्रले राजतन्त्र पुनस्थापनाको मुद्दा लिएर चुनाव नलड्न राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सन्देश पठाएका हुन्। यद्यपि ज्ञानेन्द्रले थापाको कदमप्रति खुशी व्यक्त भने गरेका थिए। कालान्तरमा राजतन्त्र पुनस्थापना स्थापित हुन्छ भन्नेमा हामीलाई कुनै सन्देह छैन। प्रभाकर शमशेर राणा मार्फत ज्ञानेन्द्रले भनेका छन्, चुनावमा तपाईँको पार्टीले थोरै भोट ल्यायो राजतन्त्रप्रति अन्तर्राष्ट्रिय धारणामा परिवर्तन आउन सक्छ। आगामी निर्वाचनमा राप्रपा नेपालको पक्षमा 5% मत आउने अनुमान सहित ज्ञानेन्द्रले भनेका छन्, राजतन्त्रको पक्षमा 5% मात्र जनता रहेछन् भन्ने गलत सन्देश जान सक्ने भएकोले अन्य एजेण्डालाई उठाउनु मानसिक होला भनेर भनिएको छ। राप्रपा नेपालले भने उक्त कुराको खण्डन गरेको छ। हामीलाई राजतन्त्रको मुद्दा छाड्नु भन्ने कुनै दबाव छैन। राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले भने हाम्रो पक्षमा जनलहर देखिएपछि गरिएको अनर्गल प्रचार हो। ज्ञानेन्द्रको सन्देशपछि राप्रपा नेपालले राजतन्त्र पुनर्स्थापनाको भन्दा हिन्दू धर्म सापेक्ष राज्यको मुद्दालाई आगामी निर्वाचनमा चर्काउने भएको छ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई दुई दिने अस्ट्रेलिया भ्रमणमा सिडनी आइपुगेका छन्। भट्टराईलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपाल, उपनियोग प्रमुख लोकबहादुर थापा, महावाणिज्य दूत दीपक खड्का र थुप्रै समर्थकहरूले सिडनी विमानस्थलमा स्वागत गरेका थिए। अस्ट्रेलियामा रहेको एकीकृत माओवादी निकट संगठन नेपाली जनप्रगतिशील मञ्चको अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन भट्टराई अस्ट्रेलिया आएका हुन्। भट्टराईले मञ्चको सिडनीमा अप्रेल 28 अर्थात आजमा हुने अधिवेशनपछि आयोजना हुने घोषणा सभालाई पनि सम्बोधन गर्ने बताइएको छ। अप्रेल 26 सिडनी आइपुगेका भट्टराई 29 तारिक यानि कि भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीबाट राजीनामा दिएपछि उनी पहिलो विदेश भ्रमणका रूपमा अस्ट्रेलिया आएका हुन्।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान सभाको चुनाव गर्न नसके मुलुक असफल राष्ट्र हुने भएकाले जस्तोसुकै अवस्थामा पनि मंगिरको पहिलो सातामा निर्वाचन भई छाड्ने बताउनु भएको छ। उहाँले यसका लागि सबै राजनैतिक दल एकताबद्ध भई संविधान सभाको निर्वाचन गरी नयाँ संविधान जारी गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने कुरामा जोड़ दिनुभयो। नेपाल प्रेस युनियन पर्सा शाखाले आज अर्थात आइतबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले नयाँ संविधानको निर्माण नेपालीको जीवन र मरणसँग जोडिएकाले मंगिर 7 गते भित्र चुनाव गरेर राष्ट्रलाई निकास दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले हाल केही साना दलहरूले चुनाव हुन नदिने बखेडा गरिरहेको बताउँदै उनीहरूको समस्यालाई किनारा लगाएर भए पनि चुनाव गर्नुको विकल्प नभएको कुरामा जोड़ दिनुभयो। पौडेलले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलाई लक्षित गर्दै विगतमा संघीयता र संविधान सभाको दुहाई दिने दल अहिले चुनाव हुन दिन्नौ भनेर निर्वाचनबाट भागेको आरोप समेत लगाउनुभयो।
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेको बहुमत प्राप्त गरी संविधान निर्माण गर्ने दावी गरेका छन्। मनमन स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी एमाले एक नम्बर निर्वाचन क्षेत्रीय कमिटी भक्तपुरले आज त्यहाँ आयोजना गरेको नागरिक सम्मान कार्यक्रममा उहाँले अबको निर्वाचनमा एमालेको बहुमत र एमाले सहयोगी पार्टीहरू समेत दुई तिहाई बहुमत आउने र त्यसैले संविधान निर्माण गर्ने बताए। संविधान उच्च नदिए बन्न नदिए माओवादी पहिलो परीक्षा नै असफल भए भन्दै नेता नेपालले भने गएको निर्वाचनमा जनताले एकीकृत माओवादीलाई मत दिएर पहिलो पार्टी बनाएको काम लागेन, मत पनि खेर गयो, एकै परीक्षामा असफल हुने पार्टीलाई अब मत दिनु हुँदैन, एमाले बहुमत ल्याए मात्रै संविधान बन्छ। देश संविधान सभाको निर्वाचनमा होमिसकेको बताउँदै उनले निर्वाचनका लागि गाउँ अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा उहाँले जिल्लाका 16 गाविस र 2 नगरपालिका 50 ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रामेश्वर फुयाल, एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला लगायतले एमाले निर्वाचनमा जुटिसकेको बताएका छन्।
आन्दोलनरत भूपु गोर्खाहरूले आफ्ना 5 सूत्रीय माग अघि सार्दै ती पूरा नभए भोक हडताल गर्ने चेतावनी दिएका छन्। 24 तारिक बुधबार सेवा प्रवेशको 198 वर्ष पुगेकै दिन पारेर पार्लियामेन्ट स्क्वायर अगाडि वृहत प्रदर्शन गर्दै उनीहरूले आफ्ना विभिन्न माग पूरा नभए भोक हडताल गर्ने चेतावनी दिएका हुन्। भूपु गोर्खाहरूले माग पूरा गर्न बेलायत सरकारलाई आगामी 24 अक्टोबरसम्मको अल्टिमेटम दिएका छन्। उनीहरूले रेडिङ ईस्टका एमपी रब विल्सन मार्फत विल्स मार्फत प्रधानमन्त्री डेभिड क्यामरनलाई एउटा ज्ञापनपत्र हस्तान्तरण गरे। ज्ञापनपत्रमा सेवानिवृत्त भएदेखिकै जोडेर गोरा सैनिक सरह समान पेन्सन बिना रोकटोक 18 नागेका छोराछोरीलाई बेलायतको आवासीय अधिकार रेजिडेन्सीमा पठाइएकालाई क्षतिपूर्ति भूपू गोर्खाहरूलाई नेपालमा रहँदा पनि स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउनु पर्ने र अन्तिम माग सेवामा रहँदा न्यून तलब परिवारलाई भेट्न बन्देज एवं आफ्ना केटाकेटीको भविष्य अन्धकार बनाइदिएको भन्दै सो बापत क्षतिपूर्ति दिइनुपर्ने उल्लेख छ। आन्दोलनलाई निर्णायक बनाउन 6 महिनाको समय दिएका छौं। आन्दोलनरत गोर्खा संगठन मध्ये एक संयुक्त ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ युके का संयोजक ज्ञान राज राईले भने त्यो बेलासम्म बेलायत सरकारले नेपाल सरकार र राजनीतिक दलको सहमतिमा त्रिपक्षीय सन्धि अनुरूप माग पूरा गरेन भने हामी भोकै मर्छौं। पछिल्लो आन्दोलन युके विगेसो र गोर्खा ह्युम्यान राइट्स प्रोजेक्ट्सको संयुक्त आयोजनामा भएको हो। प्रदर्शनमा करिब 800 भूपू गोर्खा र 3 का परिवारको सहभागिता रहेको आयोजकले बताएका छन्।
बंगलादेशमा बुधबार एक भवन भत्किँदा मर्नेको संख्या 149 पुगेको छ। खोज तलासका क्रममा यति संख्यामा मृत्यु भएको पुष्टि भएको हो। राजधानी ढाकाको नजिकै गार्मेन्ट उद्योग रहेको सो 8 तले भवन भत्किएको थियो। त्यति बेला भवनमा ठूलो संख्यामा गार्मेन्ट मजदूरहरू काम गरिरहेका थिए। भवनमा रहेका सबैजना पुरिएको आशंका गरिएको छ। उद्धारकर्ताहरूले सो भवनमा ठूलो संख्याका नागरिक पुरिएको अनुमान गरेका छन्। बजार क्षेत्रमा रहेको सो निजी घर भत्किँदा घाइते भएका कम्तीमा पनि 35 जनालाई प्राथमिक उपचार प्रदान गरिएको थियो। उक्त घटनास्थलको नजिकै रहेको शिक्षण अस्पतालमा अस्पतालका स्वास्थ्य कर्मीहरूले घटनास्थलमै पुगेर उपचार गरेका थिए। बंगलादेशको सेना र प्रहरीले सो घटनाको उद्धार जारी राखेको छ। बंगलादेशमा घर भत्किएर हुने घटना निकै धेरै मात्रामा हुने गर्दछन्। भवन निर्माण सम्बन्धी आवश्यक आचार संहिताको पालना नगर्ने र कमसल खालका निर्माण सामग्री प्रयोग गरी धेरै तल्लो तले घर बनाइने हुँदा यस्ता घटना हुने गरेको पाइएको छ।
अमेरिकाको न्यूयोर्क प्रहरीले सन् 2001 सेप्टेम्बर 11 ओल्ड ट्रेड सेन्टरमा भएको आतंकारी हमलामा प्रयोग भएको विमानको पाटपूर्जा फेला पारेको छ। ओल्ड ट्रेड सेन्टर हमलामा प्रयोग भएका 2 बोइङ विमान मध्ये एउटा विमानको ल्यान्डिङ गियर भेटिएको प्रहरीले जनाएको हो। 3,000 मानिसको ज्यान जाने गरी भएको हमलामा प्रयोग भएका 2 विमान मध्ये विमानको पाटपूर्जा भेटिएको यो पहिलो पटक हो। गत बुधबार भेटिएको 5 फिट लामो धातुजन्य पूर्जालाई परीक्षण गरिएपछि उक्त पूर्जा आतंककारी हमलामा प्रयोग भएको विमानको रहेको पुष्टि भएको हो। पूर्जामा बोइङको लेभल तथा सिरियल नम्बर समेत रहेको एक प्रहरी अधिकारीले बताएका छन्।
विश्वकप छनौट अन्तर्गतको वर्ल्ड क्रिकेट लिग डिभिजन 3 नेपालले आज अमेरिका विरूद्ध पहिलो खेल खेल्दैछ। नेपाली समय अनुसार खेल आज साँझ 36 बजे र शुरू भइसकेको र बर्मुडाको सोभेर सेट मैदानमा हुनेछ। एसिसी 2020 कपको उपविजेता टोली नेपाल आत्मविश्वास साथ मैदानमा उत्रिँदैछ। पछिल्लो पटक 2012 भएको डिभिजन 4 विजेताका रूपमा नेपाल डिभिजन 3 प्रवेश गरेको हो। नेपाल बाहेक समूहमा रहेका अन्य सबै टोलीले डिभिजन 3 अनुभव हासिल गरिसकेका छन्। नेपालका लागि अमेरिका नयाँ प्रतिद्वन्दी नभए पनि कड़ा चुनौती दिन सक्षम टीम हो। 2004 च्याम्पियनशिप खेलेको अमेरिकाले 2010 डिभिजन 4 विजेता बन्दै डिभिजन 3 बढुवा भएको थियो। नेपाल आफ्नो पहिलो खेल जित्दै डिभिजन 3 यात्रा सुखद बनाउने ध्याउमा मैदानमा उत्रदैछ। नेपालले पछिल्लो समयमा बोलिङ र ब्याटिङ दुवैमा राम्रो सुधार गरेकाले पनि अमेरिकालाई हराउने अपेक्षा गरिएको छ।
अब समाचारको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 21 डिग्री, अहिलेको तापक्रम 18 र आज रातिको तापक्रम 13 रहने र भोलिको अधिकतम 19 र न्यूनतम 13 र आज राति र भोलि साउथ अस्ट्रेलियाको प्राय सबै भागमा बादल लागि पानी पर्ने सम्भावना रहेको मौसमविदहरूको भनाइ छ। र भोलि सूर्योदय बिहान 6:49 र सूर्यास्त साँझ 5:37 हुनेछ। श्रोताहरू तपाईँहरूका लागि अब अर्को एउटा गीत, बिल्कुलै नयाँ गीत, खैरो खैरो कपाल तिम्रो एडविन प्रधानको आवाजमा रहेको पहिलोपल्ट भोइस अफ साङ्गीतलामा बजाउँदैछु तपाईँहरूका लागि। श्रोताहरू अहिलेलाई सुन्नुहोस् खैरो खैरो कपाल तिम्रो, यदि खैरो कपाल तपाईँको छ भने नतर्सिनु होला तपाईँको लागि होइन।
खैरो खैरो कपाल तिम्रो जुन जस्तो रूप तिम्रो आहा पिपल पाते उठ अनि सुन्दर मुस्कान तिम्रो खैरो खैरो कपाल तिम्रो जुन जस्तो रूप तिम्रो आहा पिपल पाते उठ अनि सुन्दर मुस्कान तिम्रो खैरो खैरो कपाल तिम्रो कति मिठो बोली तिम्रो चञ्चल अनि बानी चोरी चोरी हेर्छु मलाई लाज मानी मानी मिठो बोले तिम्रो चञ्चल अनि बानी चोरी चोरी हेर्छ मलाई लाज मानी माने हातमा तिम्रो सुनको बाला पाउमा छ गल्ली ख्याल राम्री लाग्दिन हौ मेरी प्यारी डल्ली ख्याल राम्री लाग्दिन हौ मेरी प्यारी डल्ली कहिलो कहिलो कपाल तिम्रो जल्दी आखा सार राम्री नेप्टी मोरी चाँदी जस्ता दात झिमझिम गर्ने परेलीमा काजलती आखा सार राम्री नेप्टी मोरी चाँदी जस्ता दात कसरी बयान गरौँ हिरा हौ कि मोती अङ्गालोमा बाँधिदिउँ न हाई मेरी ढोक्सी अङ्गालोमा बाँधिदिउँ न आई मेरी ढोक्सी कहिलो कहिलो कपाल तिम्रो जुन जस्तो रूप तिम्रो आहा पिपल पाते उठ अनि सुन्दर मुस्कान तिम्रो कहिलो कहिलो कपाल तिम्रो जुन जस्तो रूप तिम्रो आहा पिपल पाते उठ अनि सुन्दर सुकान तिम्रो खैरो खैरो कपाल तिम्रो
हजुर। श्रोताहरू एड्रिन प्रधानको आवाजमा खैरो खैरो कपाल तिम्रो हजुर यो 1974 AD अस्ट्रेलिया टुरपछि एड्रिन प्रधानको पहिलो गीत हो यो सार्वजनिक भएको। सायद अस्ट्रेलियाका खैरो कपाल देखेर उहाँलाई धेरै नै गीत लेखौँ लेखौँ भयो जस्तो लाग्यो मलाई यो गीत सुन्दाखेरि। तपाईँहरूलाई पनि मन पर्यो होला भन्ने आशा छ श्रोताहरू। र अब भने म यहाँनिर फेरि अर्को एउटा प्रसङ्ग प्रस्तुत गर्दैछु। अब अस्ट्रेलिया चाहिँ संसारको महँगो देशमध्येमा मध्येको एक देशमा पर्दो रहेछ। हालै भएको एक सर्वेक्षणले अस्ट्रेलियालाई विश्वका महँगो देशहरू मध्येको एकमा सूचीकृत गरेको छ। सामान्य जीवनयापनका विषयदेखि विलासिताका विषयमा गरिएको सर्वेक्षणका आधारमा अस्ट्रेलियालाई विश्वको महँगो देशमध्ये एकमा सूचीकृत गरिएको हो। डच ब्याङ्कले गरेको उक्त सर्वेमा अस्ट्रेलियालाई 17 देशमध्ये तेस्रो महँगो देशको स्थानमा राखिएको छ। उक्त ब्याङ्कका अनुसार विगत एक दशकमा सिडनी वर्ल्ड संसारको मोस्ट एक्सपेन्सिभ विकेन्ड डेस्टिनेसनका रूपमा परिणत भइसकेको रहेछ, जबकि न्युयोर्क सिडनीभन्दा दुई गुणा सस्तो छ अरे। विगत 10 अवधिमा 200%ले मूल्य वृद्धि भएको र अत्याधिक मूल्य वृद्धि भएका वस्तुहरूमा जस्तै ब्रेड, वाइन, सिगरेट, पेट्रोल र अन्य हाउसहोल्डका सामग्रीहरू रहेको उक्त सर्वेमा जनाइएको छ। तथापि अस्ट्रेलियाका मिडियाहरूले भने उक्त सर्वे पारदर्शी नभएको नभएको भनेर उल्लेख पनि गरेका छन्। र जस्तो अब हामी के रहेछन् त हामीले चाहिँ अलिकति भनौँ न कम्पेरिटिभली यो सर्वेले देखाए अनुसार जस्तो युएस डलर 2042 हामीले यहाँको आफ्नो हेल्थ इन्सुरेन्स अस्ट्रेलियन हेल्थ पोलिसी अन्तर्गत हामीले $2,042 तिर्छौँ कम्पेरेटिभली भने त्यो सबैभन्दा अरू 16 देशभन्दै सबैभन्दा महँगो रहेछ जबकि युएस चाहिँ त्योभन्दा सस्तो होइन। त्यस्तै गरेर हामीले एउटा स्ट्यान्डर्ड भनौँ न मान्छेको भनौँ न कपाल काट्नको लागि $28 युएस $28 अस्ट्रेलियामा तिर्छौँ भनेदेखि युएसमा चाहिँ इन्डियामा त्यो चाहिँ जम्मा $3 युएस $3.19 काटिँदो रहेछ जबकि सबैभन्दा महँगो कपाल कटाई चाहिँ जापानमा
होइन
जापान पछि चाहिँ अस्ट्रेलिया पर्दो रहेछ। जापानमा चाहिँ $44 पर्दो रहेछ एकजनाको कपाल काटेको भने अस्ट्रेलियामा $28। र त्यस्तै गरी अर्को अब एउटा मार्लबोरो सिगरेटको प्याकेटलाई हामीले यहाँ अस्ट्रेलियामा $17 तिर्दो रहेछौँ जबकि मनिलामा फिलिपिन्सको राजधानी मनिलामा चाहिँ सिगरेट एक प्याकेट मार्लबोरो सिगरेटको मूल्य जम्मा $1.10 पर्दो रहेछ युएस डलर होइन। त्यसै गरी अब एउटा फिल्म हेर्न जानुहुन्छ भनेदेखि तपाईँ एउटा फिल्मको टिकटको लागि तपाईँले $17 तिर्नुहुन्छ अस्ट्रेलियामा तर सबैभन्दा सस्तो फिल्म टिकट चाहिँ कहाँ पाउँदो रहेछ भन्दाखेरि मुम्बईमा मुम्बईमा चाहिँ जम्मा $3.93 चाहिँ युएस डलर $3.93 चाहिँ फिल्म हेर्न पाइँदो रहेछ। त्यसै गरी अब गाडीको विषयमा कुरा गर्नुपर्दाखेरि अस्ट्रेलियामा चाहिँ एउटा भोल्सवागन गल्फको 2 लिटर इन्जिन भएको टिडिआई गल्फको मूल्य $38,500 पर्छ भनेदेखि न्यू दिल्लीमा चाहिँ जम्मा $18,577 अमेरिकन डलरको सबै यो चाहिँ सर्वे अमेरिकन डलरमै कन्भर्ट भएर भएको हो र सिङ्गापुरमा भने यसको यो चाहिँ म्याक्सिमम् छ $110,000 पर्दो रहेछ एउटा भोल्सवागन गल्फलाई होइन। त्यसै गरी अब एउटा बुके भन्छ होइन साथीहरूको जन्मदिनमा उमा फुलहरू लिएर गइन्छ
हजुर
यहाँ चाहिँ हामीले त्यो एउटा बुके डेलिभर गरेको जम् $139 तिर्छौँ भनेदेखि यो चाहिँ सबैभन्दा महँगो बुके डेलिभर पर्दो रहेछ अस्ट्रेलियामा गरिने र यस्तै अरू विभिन्न अब जस्तै लिभाइजको जिन्सको कुरा गर्नुपर्दाखेरि हामीले यहाँ $116 तिर्छौँ एउटा लिभाइजको जिन्सलाई भनेदेखि यो चाहिँ मस्को र पेरिस पछिको सबभन्दा महँगो
होइन
त्योभन्दा पनि महँगो अझ मस्को र पेरिसमा पर्दो रहेछ तर अस्ट्रेलिया थर्ड नम्बरमा पर्दो रहेछ। अब त्यस्तै गरी अरू साम यस्ता धेरै कुराहरू छन् म यो आज हामीसँग टाइम त्यति छैन
तुलनाको हिसाबले गर्दाखेरि भनेको अस्ट्रेलिया
समग्रमा महँगो देखाएको छ तथापि अब यहाँ चाहिँ यहाँ बस्दै बाहिरबाट आउने विदेशीहरूका लागि अस्ट्रेलिया महँगो हुनसक्छ किन भन्दाखेरि अमेरिकामा बस्ने न्युयोर्कमा बस्ने मान्छेलाई उहाँको भनौँ न जीवनशैलीमा त्यति महँगो नलाग्ला तर यहाँ आएपछि उसले पैसा भनौँ न यहाँको जीवनशैली या जीवनयापन गर्नुपर्दाखेरि उसलाई महँगो लाग्न सक्छ तर अस्ट्रेलियामै बसेर अस्ट्रेलियामै खर्च गर्ने मान्छेलाई चाहिँ त्यो चाहिँ अलि भनौँ न त्यस्तो महँगो छैन भन्ने अस्ट्रेलियन मिडियाहरूको चाहिँ भनाइ छ अहिले यो सर्वे पछि होइन उनीहरू चाहिँ यो सर्वेमा चाहिँ त्यति सहमत देखिएको छैन यो मैले news.com.au सावार गरेको थिएँ र श्रोताहरू फेरि पनि म तपाईँहरूलाई अर्को एउटा गीत प्रस्तुत गर्दैछु हामीसँग धेरै समय छैन अब जम्मा जम्मी 7-8 मिनट मात्र बाँकी छ अब भने म प्रजिता गेलालको आवाजमा अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछु श्रोताहरू तपाईँहरूका लागि अहिलेलाई सुनौ प्रजिता गेलालको आवाजमा रहेको यो गीत
रेटो बाटोला माया गर्छु मा
श्रोताहरू, कार्यक्रममा हामी आएका थियौँ 6:30 बजे कार्यक्रम लिएर, यति बेला अब 7:30 बज्न आँटिसकेको छ। हामी तपाईँहरूबाट विदा हुने बेला भएको छ आजका लागि। आजको यो बसाइबाट हामी तपाईँहरूबाट छुट्टिँदैछौँ, तर श्रोताहरू नेक्स्ट विक अर्थात् नेक्स्ट सन्डे 6:30 बजे फेरि तपाईँहरूको रेडियो सेटमा उपस्थित हुनेछौँ हामी। म सञ्जय,
म खगेन्द्र।
हजुर श्रोताहरू, तबसम्मका लागि हामीलाई विदा दिनुहोस् र योभन्दा अगाडि हामीले प्रजिता गेलालको आवाजमा एउटा गीत सुन्यौँ र त्यसै गरी अहिले यो गीत बजिरहेको रहेको छ सुनिल गिरीको आवाजमा को होला त्यो भन्ने, र यसै गीत त नभनौ अर्को गीत तपाईँहरूका लागि मैले भनेको थिएँ, हेर्दा राम्रो माछा पुछ्रे हामीले कार्यक्रमको सुरुमा धर्मेन्द्र सेवानको आवाजमा बजाएका थियौँ, र त्यही गीतको ओरिजिनल भजन म तपाईँहरूलाई छोड्दै आजका लागि हामी कार्यक्रमबाट विदा हुन चाहन्छौँ। आगामी आइतबार 6:30 बजे फेरि तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाचाका साथ आजका लागि हामी तपाईँहरू माझबाट विदा हुन चाहन्छौँ। हजुर, तपाईँहरूको आगामी साता राम्रोसँग बितोस्, शुभ रहोस्। हजुर, अहिलेलाई शुभ सन्ध्या।
शुभ सन्ध्या।